शुक्ला फाटा एफएमको प्रस्तुति रेडियो कार्यक्रम जवाफदेहिता 6 बजेदेखि 6:30 बजेसम्म रेडियो कार्यक्रम जवाफदेहिता।
नमस्कार, सामुदायिक रेडियो शुक्ला फाटा एफएमको प्रस्तुति कार्यक्रम जवाफदेहिता लिएर सहकर्मी साथी जयदेव जोशीसँगै म अरुण चन्द शुक्ला फाटा एफएमको स्टुडियोमा उपस्थित भएका छौँ। कार्यक्रममा तपाईँलाई स्वागत छ। श्रोताबिन, कार्यक्रम जवाफदेहितामा हामी सम्बन्धित पक्षले आफ्नो ठाउँबाट गर्नुपर्ने जिम्मेवारी पुरा गरेको छ कि छैन भन्ने विषयमा कुरा गर्ने गर्दछौँ।
आदरणीय श्रोताबिन, कार्यक्रम जवाफदेहितामा आज हामी स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेपछि जनताद्वारा निर्वाचित भएका विभिन्न वडा लगायत नगर क्षेत्रमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरूले आआफ्नो जिम्मेवारी कसरी निर्वाह गर्नेछन् भन्ने विषयमा आजको कार्यक्रम जवाफदेहिता केन्द्रित गर्नेछौँ। र कार्यक्रम जवाफदेहितामा आज हामी भीमदत्त नगरपालिका वडा नम्बर 1 निर्वाचित उम्मेद्वार आसिफ कुँवरसँग गरेको कुराकानी प्रस्तुत गर्नेछौँ।
र श्रोताबिन, कार्यक्रम जवाफदेहितामा आज हामीले 1 वडाका वडा अध्यक्षले चाहिँ कसरी आफ्नो योजनाहरू अगाडि बढाइराखेको छ त भन्ने विषयमा कुराकानी गर्न गइराखेका छौँ। र उहाँले के कस्तो चुनौती देख्नु भएको छ र आगामी दिनमा त्यसलाई कसरी सम्बोधन गरेर अगाडि बढ्दै हुनुहुन्छ भनेर आजको कार्यक्रममा हाम्रा सहकर्मी साथी जयदेव जोशीले गर्नुभएको यो कुराकानीतर्फ यहाँहरूलाई डोर्याउँदैछौँ। प्रस्तुत छ उहाँसँग गरेको यो कुराकानी।
नमस्कार, सामुदायिक रेडियो शुक्ला फाटा एफएम 99.4 मेगाहर्जबाट प्रसारण भइरहेको कार्यक्रम जवाफदेहितामा तपाईँलाई स्वागत छ। म जयदेव जोशी। श्रोता, कार्यक्रम जवाफदेहितामा हामी सम्बन्धित निकायले आआफ्नो पक्षबाट गरेका गतिविधिहरू प्रष्ट रूपमा गरिएका छन् कि छैन भन्ने विषयमा कार्यक्रम जवाफदेहिता केन्द्रित रहन्छ। र आजको कार्यक्रम जवाफदेहितामा हामी जुन अहिले 2074 सालमा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ दोस्रो चरणको, र दोस्रो चरण अन्तर्गत कञ्चनपुर जिल्लाबाट पनि धेरै स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेर स्थानीय जनताद्वारा निर्वाचित पदाधिकारीहरूले आफ्नो पदीय दायित्व पुरा गरिसकेका छन्, वहन गरिसकेका छन्, पदबहाली भइसकेको अवस्था छ। यसै गरी आजको कार्यक्रम जवाफदेहितामा हामी कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर 1 नेपाली काङ्ग्रेसबाट निर्वाचित हुनुभएका वडा अध्यक्ष हामीसित हुनुहुन्छ। सर्वप्रथम उहाँलाई हामी कार्यक्रममा परिचयसहित स्वागत गर्न चाहन्छु। यहाँको परिचय।
धन्यवाद। सर्वप्रथम मेरो नाम आसिफ कुँवर, म भीमदत्त नगरपालिका 1 वडाको वडा अध्यक्ष।
आसिफजी, भीमदत्त नगरपालिकाको वडा नम्बर 1 वडा अध्यक्षबाट निर्वाचित हुनुभएको छ। यहाँले चाहिँ निर्वाचनमा भाग लिइसकेपछि यहाँहरूका एजेन्डाहरू के थिए?
हामीले निर्वाचनमा भाग लिइसकेपछि हामीहरूका एजेन्डाहरू के थिए भनेपछि, हुन त यो 1 वडाबाट जुन ठाउँबाट म निर्वाचित भएँ त्यो वडा भनेको यस्तो वडा हो हजुरको, भीमदत्त नगरपालिकाका 1900 वडामध्येमा यो 1 वडा एकदमै विकट मानिन्छ यो वडा। अनि हामीले यहाँ एजेन्डा त लिएर त्यो ठाउँमा जानै परेन, किनकि अलरेडी एजेन्डाहरू त्यहाँ चाहिँ उपस्थितै थिए। त्यो एजेन्डा नम्बर 1 के थियो भनेपछि हजुरको, त्यो भीमदत्त नगरपालिकाको 1 वडामाथि रौटेलामा चाहिँ हजुरको खानेपानीको चाहिँ योजना त्यसमा एकदमै कमजोर छ, खानेपानी बिल्कुलै छैन हजुरको त्यहाँ चाहिँ। अब सिँचाइको लागि त अब खानेपानीको लागि पुग्दैन भनेपछि यो सिँचाइको लागि त अब हामीले कल्पनै गर्न सक्दैनौँ त्यो ठाउँमा, त्यस्तो स्थिति छ। र अर्को के छ भनेपछि, दोद्रा चाँदनीलाई टापु भनिन्छ हजुरको, वास्तवमा टापु भनेको त 1 वडा रहेछ। कसरी टापु रहेछ भनेपछि हजुरको, उताबाट खरिया खोला, यताबाट चाहिँ रौटेला खोलाले चाहिँ दुइटै खोलाले हजुरको बिचमा हान्ने त्यो बिचको टापु हजुरको। अनि त्यहाँ चाहिँ कस्तो भने चाहिँ समस्याले सबै चिज घेरिएको हजुरको, न बाटोघाटो त्यहाँ, जस्तो यो बिउ बिजनहरूको पनि केही कार्यक्रमहरू आयो त्यहाँ, कसै कृषिबाट केही कार्यक्रमहरू आयो भने पनि त्यो ठाउँमा त्यो कार्यक्रमहरू लागू नहुन सक्ने कारण के भनेपछि, त्यहाँ चाहिँ अब यो कृषि सम्बन्धी पानीको लागि नै समस्या छ भनेपछि त अलरेडी त्यसपछि त बिउ बिजनहरूको त त्यहाँ हुने असम्भव कुरा देख्छु मैले। अब हजुरको यो त्यहाँ चाहिँ अब भनौँ नि, अब त्यो बिउहरू राखेको अवस्थामा पनि त्यहाँ ट्रान्सफर्मरहरू नभएर बोरिङबाट पानी ननिकाल्न सकेर एकदमै चाहिने जीर्ण अवस्था जस्तो छ त्यो।
आसिफजी, यहाँले आफैले भन्नुभएको छ, वास्तवमा चाहिँ एजेन्डा आफैमा चाहिँ केन्द्रित थियो, त्यहाँ प्रष्ट रूपमा देख्न पाउँथे हामी भनेर. तर एजेन्डा हेर्ने हो भने त वडा अध्यक्ष या नगरपालिकाले आफ्नो आयबाट चाहिँ नधान्ने खालको चाहिँ योजनाहरू देखियो त्यहाँ. भनेपछि ती सपनाहरूलाई, ती जनताका माझमा यहाँले गरेका या देखेका क्रियाकलापहरूलाई अब एउटा वडा अध्यक्षले चाहिँ सम्बोधन गर्न सम्भव जस्तो लाग्छ यहाँलाई?
हेर्नुहोस्, कस्तो छ भनेपछि त्यो वडामा विगत 20 वर्षदेखि त्यहाँ जितिआएका अन्य पार्टीहरू जो हुनुहुन्थ्यो उहाँहरू चाहिने कानमा चाहिने कपास कोचेर बसे जस्तो देखियो त्यहाँ. कसरी देखियो भनेपछि हजुरको एउटा घर हुन्छ, त्यो घरमा उसको बुवा चाहिने समझदार राम्रो भएपछि उसको छोरी पनि राम्रो ठाउँमा पढेको हुन्छ र पढेर गएर भोलिको दिन राम्रो ठाउँमा बिहा गर्छ, जस्तै छोराहरू पनि राम्रो ठाउँमा लागेका हुन्छन्. जस्तै त्यो घरको बुवा चाहिने अलिकति नराम्रो छ भनेपछि 9 बजे राति 10 बजे राति रक्सी खाएर आउँछ भने स्वाभाविक हिसाबले त्यो घरको छोरीहरू पनि नराम्रो ठाउँमा पहिला जाने, जस्तो छोराहरू पनि नराम्रो शिक्षा पाउने हुन्छन्. त्यस्तै हाम्रो यो वडामा के भयो भन्दाखेरि हामीले विगतका जुन पार्टीका मान्छेहरूले जो जितेर यो वडामा चाहिँ बसे 20 वर्षसम्म खै उनीहरूले के गरे हजुरको देखिएन. अब हेर्नुहोस् तपाईँ आफै 1 नम्बर वडामा गएर हेर्नुहोस् त्यहाँको विकास कस्तो छ. र अहिले हेर्नुहोस् भीमदत्त नगरपालिकाको नजिकको वडा भनेको 1 नम्बर वडा हो, राजमार्गसँग यसको टाउको छुएको छ भनेपछि आज यसले चाहिँ विकासको गति लिनु पर्दैन.
हो, यहाँले रमाइलो पक्ष उठाउनु भएको छ. त्यति मात्र होइन, भीमदत्त नगरपालिकाको वडा नम्बर 1 धार्मिक दृष्टिकोणले हेर्दाखेरि पनि प्राचीन कालको चाहिँ एउटा चाहिँ दैविक शक्तिको रूपमा चाहिँ वैद्यनाथ मन्दिरको मन्दिर छ. तर अन्य दृष्टिकोणले हेर्दाखेरि चाहिँ अहिलेसम्म पनि त्यहाँ यहाँले उठाएको एजेन्डाहरू मेन कुरा त बाटै चाहिँ त्यहाँ पुग्न सकेको छैन. सहज रूपमा चाहिँ सहर केन्द्रित बढी चाहिँ देखिएको छ भन्ने जनगुनासो छ र धेरै धार्मिक आस्था राखेका मान्छेहरू पनि त्यो ठाउँमा सहज रूपमा पुग्न सकेका छैन. यही कुरालाई चाहिँ कोट्याउन खोजेको हो. अब यहाँ जस्तो एउटा युवा हुनुहुन्छ जुन त्यहाँका जनताले धेरै ठुलो अपेक्षा राखेर यहाँलाई चाहिँ निर्वाचित गरेर पठाउनु भएको छ, आशाको केन्द्रबिन्दुमा रहिरहनु भएको छ भने यो ठुलो योजनालाई तपाईँको प्रयास कसरी हुन्छ, त्यहाँका जनतालाई कसरी त्यो कुरालाई चाहिँ बोध गराउने कुरालाई चाहिँ दिन सक्नुहुन्छ यहाँले?
हामीले चाहिने त्यहाँ रहेको त्यो बैजनाथ मन्दिरको चाहिने सिद्धनाथ बैजनाथ मन्दिर जो माथि हाम्रो छ त्यो धेरै पुरानो र प्राचीन कालदेखि राखेको हो त्यहाँ. अब त्यस्तो त्यो शक्तिपीठ त्यहाँ छ है, तैपनि हजुरको हामीहरूले त्यहाँ चाहिने बाटोहरू अहिलेसम्म त त्यहाँ चाहिने बाटो पुगेर पनि एकदमै चाहिने राम्रो त्यहाँको चाहिने 1 नम्बर वडा भनेपछि यस्तो वडा त्यहाँ त यस्तो रहेछ भनेर बाहिरबाट आएका श्रद्धालुहरूले पनि त्यो ठाउँमा त सहज ढङ्गले त्यहाँ पुग्नुपर्ने हो. अहिलेको स्थिति हजुरले त्यहाँ हेरेपछि त्यहाँ माथिबाट पानी आउँछ, पानी आइसकेपछि रोड जम्मै काटिया छ हजुरको, त्यहाँबाट सबै रोडहरू काटिया छ. अब हामीले त्यहाँ गर्नुपर्ने चुनौतीहरू धेरै छन्, तर अब भनौँ मैले मात्र नगरपालिकाको बजेट मात्रले मात्र भ्याउने अवस्था छैन त्यहाँ. त्यहाँ अब सांसद विकास कोषबाट भयो, कुनै जल उत्पन्नबाट भयो, रोडबाट भयो, जहाँ जहाँबाट ल्याउन सकिन्छ, जहाँबाट गर्न सकिन्छ हजुर मेरो त्यो प्रयास रहन्छ.
जसरी यासिफजी अब त्यही नजिकमा हेर्दाखेरि अब विष्णु धाम चाहिँ अलिकति चहकिलो बनेको छ, त्यहाँ झोलिङ्गे पुलदेखि लिएर अन्य कालोपत्र पनि त्यहाँ पुगेको अवस्था छ. अब त्यहाँको जनताको चाहिँ पटक पटक माग के छ भने हामीले नेतृत्वदायी चाहिँ एकदमै सक्षम व्यक्तिहरू पाएन, त्यस कारणले पनि हाम्रो बजेट ओझेलमा पर्यो भन्ने खालको सुनिन्छ भने त्यो शब्दहरू यहाँ कहाँ पुगेन?
अब त्यहाँ हेर्नुहोस् मैले पनि अस्ति भर्खरै मैले पद ग्रहण गर्दाखेरि सचिवजीलाई मैले के भनेपछि टोटल चाहिने वडाको बजेट कहाँ केमा आएछ के कस्तो छन् भनेर मैले उहाँसँग सबै चिज लिएँ. लिइसकेपछि हेर्नुहोस् हजुर अब त्यहाँ माथि मन्दिरमा आएको 3 लाख समथिङ बजेट रुपियाँ त्यो पनि फिजिज गइरहेछ हजुरको. यतातिर भाँसीतिर आएको 2,90,000 रुपियाँ जुन ड्रेन यो रोडको साइडको कुला बनाउनुको लागि आएको त्यो बजेट पनि फ्रिज भइरहेछ होइन. अब त्यहाँ कस्तो देखियो भनेपछि एउटा नेतृत्वको कमी देखियो हजुरको. अब अहिले मैले सम्हालिसकेपछि म आफ्नो अहिले नयाँ नगरपालिकाले केही ऊ भएको छैन, केही महिनापछि हाम्रो चाहिँ बजेटको विनियोजन हुन्छ, त्यो बजेटको विनियोजन भइसकेपछि मैले एक एक ठाउँमा आफै पुगेर आफूले खटेर जत्रो विवेक मेरो जसरी मैले भ्याउँछु म त्यो गर्नतिर म चाहिँ लाग्छु.
त्यो त अब धार्मिक क्षेत्रको चाहिँ दृष्टिकोणले हामी धेरै आमदानी गर्न सक्छौँ, पर्यटकहरू त्यहाँ पुगाउन सक्यौँ भने त्यो कुरा चाहिँ आमदानीको पाटो पनि बन्न सक्छ. तर अर्को कुरा आसिफजी, अब दायर बायाँ यहाँले नै टापुको रूपमा पनि चित्रण गरिसक्नु भएको छ, पूर्वमा रोटेला खोला र पश्चिममा खन्ने खोलाले चाहिँ एकदमै अब त्यहाँको बस्तीलाई चाहिँ नाजुक अवस्थामा पारिएको अवस्था छ. भन्दाखेरि अब यो कुरालाई चाहिँ अब यो विषयलाई अब नगरपालिकैसित उठाएर चाहिँ सम्भव चाहिँ देखिँदैन, तर त्यहाँका जनताले त यहाँप्रति चाहिँ ठुलो अपेक्षा राखेको छ भने यो कुरालाई कसरी सम्बोधन गर्नुहुन्छ?
हेर्नुहोस्, कस्तो छ भनेपछि मैले जितेर मैले आउने बित्तिकै मैले चाहिँ यो जादुको छडीले छोएर चाहिँ म त्यो खरिया खोला र त्यो रौटेला खोलालाई चाहिँ म तलदेखि माथिसम्म पुरा ड्यान बाँधिदिन्छु म भन्न भन्दैन हजुरको हो, र सायद मलाई त्यहाँका जनताहरूले पनि त्यसरी मलाई चाहिँ लिँदैनन् होला। तर म के गर्छु भनेपछि हजुरको नगरपालिकाको बजेट मेरो आफ्नो भयो, अनि सांसद विकास कोषबाट भयो, जल उत्पन्नबाट भयो, विभिन्न सरकारी निकायहरूबाट चाहिँ मैले चाहिँ त्यसलाई पहल गरेर कमसेकम स्टार्ट त हामी गर्छौँ त्यो, तर यताबाट चाहिँ हजुरको खरिया खोलालाई चाहिँ माथिबाट चाहिँ यसको यो उसमा बजेटिङमा भइसकेको छ, लगभग झन् 8 किलोमिटर जति बाँध्ने भनेर स्टार्ट भएको छ काम, त्योतिरको उतातिरको त च्याप्टर त अलि लगभग कम जस्तो लाग्यो मलाई। अब यता रौटेलाको जो छ हजुरको, यसमा चाहिँ हामी अब काम आफ्नो पहल गर्छौँ र जनता माझमा पनि जान्छौँ, सबै निकायबाट चाहिँ हामी पहल गराएर त्यो काम चाहिँ सुरु गर्छौँ हामी।
जसरी आसिफजी, अर्को कुरा अब जोडिहालौँ, रिलेटिभ अब सरकारमा पनि त्यही ठाउँबाट नेपाल काङ्ग्रेसबाट निर्वाचित भएर चाहिँ मान्य सभासद जानुभएको छ, अब त्यहाँ 2-3 खोलाहरू छन्, विशेष गरी अब पुलका कुराहरू पनि उठेका छन्, अब जनताका माझमा अलिकति अन्यलको कुरा पनि छाएको छ, अब यहाँ निर्वाचित भइसकेपछि यहाँले पनि त्यो कुराहरू चाहिँ अब जनताका माझमा राख्दाखेरि के न के कुराहरू चाहिँ आउन सकेको होला भने ती कुराहरूलाई चाहिँ त्यहाँका जनताले कसरी पत्याउने?
हेर्नुहोस्, के छ भनेपछि हजुरले अहिले भर्खरै भन्नुभयो 3 चाहिँ जितेर गएका सांसदहरू पनि छन् भन्नुभएको छ, उहाँको पनि सांसद विकास कोषबाट उहाँले पनि हामीलाई केही चाहिने जुन बेला चाहिँ हामी निर्वाचनको बेलामा चाहिँ भोट माग्दै घर दैलो गर्ने कार्यक्रममा उहाँले पनि हामीलाई आश्वासन दिनुभएको छ, उहाँका जनताहरूलाई दिनुभएको छ आश्वासन, उहाँले पनि केही गर्नुहुन्छ त्यसमा। अनि जो पुलको कुरा निकाल्नुभयो, यतातिर चाहिँ हाम्रो यो थापाजीको घरनिर चाहिँ एउटा पुलको टेन्डर पनि भइसकेको छ, र यसमा अति आवश्यकता कुरा के छ भनेपछि हजुरको, शान्ति टोल र बारगुन्टालाई जोड्ने एउटा पुल छैन हजुरको, यतापट्टि पारी शान्ति टोलबाट वारी पढ्न आउँछन् विद्यार्थीहरू, त्यहाँनिर सानो एउटा स्कुल छ, बोर्डिङ स्कुल बच्चाहरूको, यस्तो स्थिति छ कि अहिले हजुरको यो बर्खायाममा त हजुरको 3-1.5 महिना 2 महिना चाहिँ छुट्टी गर्नुपर्ने स्थिति, त्यस्तो स्थिति छ, त्यस कारणले मैले त्यहाँ अति आवश्यकता देखेको हजुरको त्यो पुललाई, शान्ति टोललाई र बारगुन्टा जोड्ने पुल, त्यो पुलमा पनि हाम्रो पहल रहन्छ, हामीले चाहिने सांसदजीलाई पनि हामीले आग्रह गरेका छौँ, त्यहाँबाट भयो अनि विभिन्न निकायबाट चाहिँ हामी हालेर पैसा निकालेर जहाँबाट हुन्छ हामी त्यो पुललाई चाहिँ बनाउनु हामी एकदमै लाग्छौँ।
जे भए पनि 5 चाहिँ हामी त्यो खोलामा चाहिँ पुल बनेको यहाँको प्रयास या त्यो क्षेत्रबाट निर्वाचित भएका मान्य सभासदको प्रयास लगायतले चाहिँ यहाँको नेतृत्वमा पक्कै पनि वडा नम्बर 1 चाहिँ जुन समस्या छ पुलको त्यो समाधान हुन्छ।
हजुर, पुल मात्रै होइन, त्यहाँ पुल भन्दा पनि पुल त हुन्छ समाधान, त्यसमा त्यस सँगैसँगै के छ भनेपछि हजुरको, त्यहाँ चाहिने हजुरको कृषिको लागि पनि धेरै चाहिने समस्या छ, पुलसँगै कृषिका बोरिङहरू पनि हुन्छन्, त्यसपछि ट्रान्सफर्मर र बिजुलीका पोलहरू तारहरू पनि समाधानहरू हुन्छन् र कृषि योग्य केही कार्यक्रमहरू पनि त्यहाँ हुन्छन्। मैले बोलेको कुरा र मैले त जनताहरूप्रति चाहिँ मैले जस्तै भोलिको दिन त मैले 1 वडामै बस्नुपर्छ, मेरो अफिस पनि 1 वडामा छ, अस्तिसम्म तैँले यस्तो भन्थ्यो उस्तो भन्थ्यो नेताले आज चाहिँ केही गरेन भन्ने त्यहीँको जनताहरूले भोलिको दिन मलाई पनि आवाज उठाउलान्, आरोप लगाउन सक्छन्। त्यस कारण मैले आफ्नो भ्याय आफ्नो विवेक क्षमता र ममा आएका कुराहरू एकदम निस्वार्थ हिसाबले 1 नखाएर 1 नगरेर म जनताहरूप्रति एकदमै राम्ररी म काम गर्नेछु।
जसरी आसिफजी, अब यहाँले चाहिँ अब जसरी उम्मेदवारी दिइसकेपछि विशेष त त्यहाँको जनलहर हेर्दाखेरि यहाँप्रति धेरै आकर्षित भएको चाहिँ देखिएको थियो, के थियो त त्यस्तो तत्त्व तपाईँप्रति चाहिँ जनताहरू चाहिँ बढी आशावादी हुनु?
अब हेर्नुहोस्, त्यहाँ मैले अहिले अघि नै भर्खर भने मैले एउटा घरमा चाहिने राम्रो प्यारेन्ट्स भएपछि त्यो घर राम्ररी चल्छ, अब उहाँहरूले चाहिने त्यस्तो 20 त्यहाँ एकल राज्य भयो, एकल राज गरे केही पार्टीहरूले, अब उहाँहरू ओभियसली हिसाबले चाहिने उहाँहरू चाहिने उहाँसँग चाहिने असन्तुष्टि हुनुहुन्थ्यो होला, त्यस कारणले चाहिँ एउटा नयाँ नेतृत्व ल्याउनुपर्छ भनेर उहाँहरूको त्यस्तो चाहिने जनलहर मप्रति चाहिने त्यो एउटा एक्सेप्ट थियो।
तर आसिफजी, एउटा रमाइलो पक्ष यहाँले उठाउनु भएको छ, जुन एउटा स्थानीय निकायमा चाहिँ सायद पहिलो व्यक्तित्व हुनुहुन्छ यहाँले, जुन पनि राज्यको सेवा सुविधाबाट चाहिँ म जनताकोलाई चाहिँ बाँड्नेछु या मैले पाउने सेवा सुविधा चाहिँ जनतामाझ राख्नेछु भन्ने खालको कुरा पनि उठाउनु भएको छ, हो?
हजुर, हो। त्यो के हो भनेपछि 75 माथिका ज्येष्ठ नागरिक र हजुरको अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ मैले त्यो मेरो पाउने सुविधा र मेरो भत्ता मैले दिन्छु किन भनेको भनेपछि हजुर हेर्नुहोस् त्यो ओडा भनेको कस्तो ओडा हो आफैमा एकदमै चाहिने त्यो मिलेको ओडा छ हजुरको जस्तो यो राजमार्गतिर पूर्वतिरको बाहुल्यता भएको ठाउँ त्योभन्दा अलि अगाडि गएपछि चाहिने चौधरीहरू भएको चाहिने एउटा समबस्ती भएको ठाउँ त्योभन्दा अलि अगाडि ढडेलधुरीहरूको बाहुल्यता भएको ठाउँ त्यहाँ पारि शान्ति टोल भन्ने ठाउँमा चाहिँ दार्चुलाहरूको यो बस्ती भएको ठाउँ त्योभन्दा अलि अगाडि गएपछि असामीहरूको बाहुल्यता भएको ठाउँ त्यहाँभन्दा माथि बैतडीको मान्छेहरू बाहुल्यता भएको ठाउँ यो बडो चाहिँ सौन्दर्यिक हिसाबले चाहिँ मिलेको यो ओडा हो। यो ओडामा हजुरको विभिन्न किसिमका आमा बुवाहरू सबैहरू यसमा बस्नुहुन्छ मिलेर बस्नु भएको छ र यसमा ज्येष्ठ नागरिकहरू पनि मैले धेरै देखेँ र अपाङ्गता भएका व्यक्तिहरू पनि मैले धेरै देखेँ र मलाई दिएको यही ओडाबाट मलाई यो कुर्सी उहाँहरूले नै माया गरेर बोट मलाई हालेर जिताएर उहाँहरूले नै दिएको कुर्सी हो र म आज नेपाल सरकारबाट चाहिने जुन तलब खाने भए जुन हैसियत मैले अहिले बनाएँ आफ्नो त्यो पनि उहीँका जनताहरूले दिएको र मेरो आएको आय मेरो त्यो तलब र मैले उहाँका ज्येष्ठ नागरिक र त्यहाँको समाजका लागि मैले लाउने खर्च गर्छु भन्ने मेरो आफ्नो यो एउटा धारणा थियो।
यो शक्ति प्रेरणा चाहिँ कसरी जाग्यो यहाँ
त्यहाँ मैले एउटा त्यहाँ हाम्रो विष्टजी हुनुहुन्छ हेर्नुहोस् आज उहाँले मलाई एउटा भोट हाल्नुभयो भोलिपल्ट उहाँ बित्नुभयो उहाँले राति के भन्नुभएको थियो भनेपछि त्यो बाबुको चाहिने विजय जुलुस हेर्न पाएको हुन्थ्यो भनेर सोच राख्नुभयो। त्यहाँ धेरै त्यस्ता त्यस्ता क्षणहरू म माथि घटेँ र आजैबाट हेर्नुहोस् त्यहाँ चाहिने म चाहिने पदभाल गरेको मैले यस्तो भन्ने बित्तिकै आज चार पाँच दिनपछि नै त्यहाँ वृद्धाहरू चाहिने वरिपरि त्यो अफिसको वरिपरि चाहिँ आउन लागिसके त्यो बाबुको कहिले हो त्यो वृद्ध हामीलाई जाने भत्ता दिने भन्ने भनेर आज उहाँहरूलाई त्यस्तो एउटा चाहिँ हजुरको घरमा चाहिने छोराहरू विदेश छन् कोही खाडी मुलुक गएका छन् नेपालमा रोजगार छैन अब गाउँमा पनि त्यस्तो स्थिति छ अब एक्लै छन् बुढापाकाहरू उनीहरू के खान्छन् र न मासु खान्छन् न त्यस्तो चिज के खाँदैनन् अनि उनीहरूलाई चाहिने भनेको थोरै अब एउटा चिनी चियापत्ती भयो मिश्री भयो हजुरको यस्तै चिजहरू त हो त्यो 500 रुपियाँ 1000 रुपियाँ 1500 रुपियाँ भन्ने नि उहाँहरूलाई धेरै एउटा राहत पुग्छ त्यस कारणले उनीहरू वरिपरि चाहिने मेरो अहिले
यो कुरा त यहाँले भनिराख्नु भएको छ त्यो त अब राज्यको दायराभित्र पनि परेको अवस्था हो राज्यले दिइरहेको अवस्था पनि हो भनेपछि अब त्यो कुराहरू ती जनताहरूले नपाएको थियो
होइन पाएको थियो होइन त्यो तर त्यो राज्यले त दिएको छ राज्यले दिएको पनि ठिकै हो तर मैले पनि त अब एउटा मैले जुन मेरो तलब मैले आफ्नो दिइरहेको छु भनेपछि मैले अहिले भर्खरै हजुरलाई भने त्यहीँका मान्छेले मलाई आजको यो क्यापेबल यो ठाउँमा उहाँहरूले पुर्याइदिनु भएको हो नेपाल सरकारले मलाई दिएको जुन राज्यले मलाई दिएको छ त्यो मैले फेरि अझ थप उहाँका ज्येष्ठ नागरिकहरूलाई दिँदा के बिग्रियो मलाई त्यस्तो लाग्दैन के बिग्रियो भने जस्तो झन् उहाँहरूलाई झनै एउटा थप हौसला बढ्छ।
तर आशिषजी रमाइलो कुरा उठाउनु भएको छ तर धेरै अब हुन त धेरै नेपालका राजनीति गर्ने राजनीतिज्ञहरू या राजनेताहरूले पनि यो घोषणाहरू पटक पटक गरेको अवस्था हो तर बिचमा चाहिँ त्यो कुरा दिए कि दिएन भन्ने खालको कुराहरू अझ पनि बाहिर नआइसकेको अवस्था हो। अब तपाईँ एउटा यस्तो व्यक्तित्व बन्नुहुन्छ जुन तपाईँले राज्यको सेवा सुविधाबाट पनि त्यहाँका आम जनतालाई चाहिँ आफ्नो सेवा सुविधालाई चाहिँ वितरण गर्ने जुन बसा दिनुभएको छ यसको चाहिँ एउटा सान्दर्भिक पक्ष तपाईँले सुनाउनु भएको छ र यसै जाँदा जाँदा हामी अर्को कुरा पनि उठाइहालौँ। एक नम्बर एउटा सबैभन्दा घाडीघाँच क्षेत्र जुन चुरेको फेदसित जोडिएको छ अझ हेर्दाखेरि त्यहाँ विशेषत खानेपानी र सिँचाइको कुराहरू चाहिँ अझ महत्त्वपूर्ण पाटोको रूपमा पनि हेरिने गरिएको छ यो कुरालाई तपाईँले कसरी हेर्नु भएको छ?
हेर्नुहोस् चुरे तपाईँले भन्नुभयो म त के भन्छ महाभारत रेन्जको चाहिने ऊ हो त्यो माध्यममा पढ्ने ठाउँ त्यो ठाउँमा हजुरको खानेपानीको त यति समस्या छ कि अहिले पनि हजुरको तपाईँ पाहाडतिर हामीहरू जसरी पाहाडतिर जाने गाग्रीमा पानीहरू बोक्ने गर्छौँ सेम त्यस्तै सिस्टम छ अहिले पनि त्यहाँ हजुरको। तर भन्दाखेरि के भनिन्छ भने भीमदत्त नगरपालिकाको एक नम्बर ओडा भनिन्छ जो राजमार्गसँग टच छ भनेपछि आज त्यो ठाउँमा कति दुःख रहेछ कति कष्ट छ मान्छे भने नि मैले हजुरलाई अघि नै पनि 20 वर्षदेखि यहाँ अन्य दलका राजनीतिक दलहरूले जाने यहाँ जाने जित्दै आउनु भएको त्यो 20 वर्षसम्म पनि उहाँहरूले केही नगरेको जस्तो मैले पनि देखेँ हजुरको। अब उनीहरूलाई चाहिँ जो खानेपानीको जुन समस्या छ अब केही समयसम्मको लागि मात्रै हो यो हाम्रो माथि जाने एउटा रौटेला मन्दिरको साइडमा चाहिँ एउटा हामीले जाने एउटा चाहिँ लगभग हजुरको 300 मिटर तल जति ठोकेर एउटा चाहिँ बोरिङ त्यहाँ चाहिँ स्टार्ट हुँदैछ 400 घरधुरीलाई चाहिँ हजुरको यो सोलरबाट चाहिँ खानेपानीको चाहिँ घर घरमा धाराहरू पुग्ने त्यस्तो योजना त्यहाँ स्टार्ट भइसकेको छ हजुरको।
तर आशिषजी म यही कुरा जोड्न खोज्छु किनकि मैले पनि त्यहाँको लामो अध्ययनको अनुभव छ, म पनि त्यहाँको स्थानीय बासिन्दाको हैसियतले पनि यहाँलाई त्यो राख्न चाहन्छु। त्यहाँ सबैभन्दा ठुलो बजेट पानीमा लगानी भएको छ, तत्कालीन त्यतिखेर चाहिँ 60 लाख बराबरको चाहिँ पानीमा चाहिँ विनियोजित भएर केही हदसम्म योजना चाहिँ अगाडि बढ्यो। तर समस्या के हो भने त्यहाँका जनताले योजना आउँछ तर त्यो योजनाको जनताले चाहिँ दिगो रूपमा चाहिँ लाभ प्राप्त गर्न सक्दैन, यो कुरा चाहिँ अबका दिनमा चाहिँ कसरी अगाडि बढ्छ?
हेर्नुहोस्, पहिला कस्तो थियो भनेपछि जुन गाउँमा जुन बजेट आउने, अब यसमा लुकाउनु के छ छुपाउनु के छ, यसमा गाउँमा चाहिँ बजेट आउँथ्यो, त्यहाँ गाउँका मान्छेहरू कुनै अन्य दलका मान्छे, पार्टीको मान्छे म, यो पार्टीको मान्छे म, यो पार्टीको मान्छे भनेर बस्थे, तिनीहरू किन त्यो गर्थे भनेपछि कुन बेलामा बजेट आउला र कसले हाल्ला र अनि सानो सानो समूह बनाएर हामी त्यो पैसा खाउँला भन्ने उनीहरूको आशमा हुन्थ्यो। अब सिधा साधा जो बिचार जनताहरू हुन् जो वास्तवमा चाहिँ पीडित छन् उनीहरूलाई त्यो कुरामा चाहिँ कहिले बजेट आयो के काम भइरहेछ भन्ने पनि उहाँहरूलाई त्यति नलेज हुन्थेन। अब चाहिँ जुन हजुरले अहिले भर्खर क्वेसन उठाउनु भयो त्यो त्यहाँतिर लागु भयो। अब चाहिँ के छ भनेपछि अब जब हामी वडा जितेर आइसकेपछि हामीले के गर्छौँ भनेपछि कुन योजनामा पहिला सर्वप्रथम हामी उहाँकै जनताहरूसँग बस्छौँ, टोल टोलमा सबै जनतालाई राख्छौँ, राखेर उहाँहरूसँग सल्लाह लिन्छौँ, सुझाव लिन्छौँ, कुन कामलाई प्रायोरिटी दिने, कुन कामलाई चाहिँ फर्स्टमा काम गर्ने, सेकेन्ड केमा गर्ने, थर्ड केमा गर्ने, अनि कुनमा कसरी बजेट आयो, कुन कसरी काम गर्ने, हामी पुरा एउटा परिवार जस्तो भएर यो वडाको पुरै सम्पूर्ण एक नम्बर वडालाई परिवार जस्तो भएर हामी काम गर्छौँ।
जे भए पनि अबको बजेटलाई चाहिँ त्यस्तो चाहिँ निराशा चाहिँ त्यहाँको जनताले पाउँदैनन्।
हजुर,
जसरी अब आसिफजी अर्को कुरा पनि जोडिहालौँ, त्यहाँ फेरि अर्को योजना पनि प्रत्येक वर्ष चाहिँ अब रौटेला सिँचाइ पश्चिम योजना पूर्व योजना भन्छ तर खोलामा पानी छैन, अब यस्तो योजनालाई चाहिँ कसरी हेर्नुहुन्छ यहाँले?
तिनी योजनाहरू पहिला पहिला आए हजुरको, त्यो योजना कहिले आए कहिले गए भन्ने त्यो पनि थाहा भएन हजुरको। आउँछन् त्यस्ता योजनाहरू फ्रिज हुन्छन्, त्यो कसले ल्याउँछ त्यो पनि थाहा भएन। तर अब म आइसकेपछि त्यस्तो योजनाहरू त्यहाँ आउँदैनन्, फेल हुने योजनाहरू हामी ल्याउन पनि ल्याउँदैनौँ। हामीले त्यहाँको मैले भर्खरै हजुरलाई भने प्रत्यक्ष हिसाबले हामी टोल टोलमा हामी जाने उहाँको एक नम्बर वडाको जनतासँग बस्छौँ, उहाँको जनतालाई सबभन्दा बढी खाँचो के छ त्यसैमा चाहिँ हामी डिजाइन गर्छौँ, त्यसैमा काम गर्छौँ, त्यसैबाट हामी अगाडि बढाएर उहाँहरूको चाहिँ त्यो समस्यालाई हामी पूर्ति गर्छौँ।
जसरी अब त यहाँ त सरकारमा पनि हुनुहुन्छ, वडाबाट चाहिँ राम्ररी चाहिँ जनताले विश्वास गरेर निर्वाचित पनि हुनुभएको छ, विश्वास पनि राखेका छन्। अब त्यहाँको जनताको अर्को चाहिँ चाहना भनेको कालो पत्रे रोड कहिले पुग्छ विष्णुधाम र तपाईँको बैनाथ मन्दिरमा भन्ने खालको छ।
अब यो चाहिने के छ भनेपछि हजुरको, यो जेसिस स्कुलभन्दा अहिले अगाडि चाहिने नगरपालिकाले 15 लाख रुपियाँ यसमा छुटाएको छ, 74-75 उसमा अलि अगाडि उसले बढाइछ। त्यसपछि हाम्रो हजुरको रोडबाट मैले अलि अगाडि तान्छु, त्यसपछि म आफ्नोबाट लिएर यसलाई चाहिने लगभग हामी चाहिने उहाँसम्म पुर्याउन प्रयास गर्छौँ, वर्ष यही वर्ष भएन भने चाहिँ अर्को वर्ष, 5 वर्ष जानु पर्दैन।
एकदमै धन्यवाद छ आसिफजी। जे भए पनि तपाईँले निर्वाचित भइसकेपछि जनताका माझमा देखेका र जनतालाई दिएका आश्वासन 5 वर्षभित्र चाहिँ पुरा गर्ने वाचा राख्नु भएको छ, आशावादी पनि छन् जनताहरू, किनकि विगतको योजनालाई हेर्दाखेरि त्यहाँका जनता निराशा पनि बनेका छन्। जाँदा जाँदै अन्तमा केही भन्न चाहनुहुन्छ?
यसलाई चाहिने यो कालो महिना भनिन्छ, यो महिना चाहिँ शिवजीको चाहिने यो धरतीमा बास हुन्छ भन्छन्, अनि मेरो तर्फबाट सम्पूर्ण महेन्द्रनगरवासीहरूलाई जो पनि अब जतिले पनि शुक्लाबाट सुनिराख्नु भएको छ उहाँहरूलाई म मेरो तर्फबाट तपाईँहरूको राम्रो होस् फलोस् फलोस् भन्न चाहन्छु।
हस्, यहाँले आफ्नो व्यस्त समयको बावजुद पनि कार्यक्रम जवाफदेहतामा आएर आफ्नो जिम्मेवारी वहनका बारेमा आम जनताका माझमा राख्नु भएको छ, यसको लागि शुक्ला फाटा एफएमको तर्फबाट कार्यक्रम जवाफदेह तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद छ।
धन्यवाद।
आदरणीय श्रोताबिन, आजको कार्यक्रममा हामीले कुरा गऱ्यौँ भीमदत्त नगरपालिका वार्ड नम्बर 1 वडा अध्यक्षमा निर्वाचित हुनुभएका आसिफ कुवरसँग, र उहाँले जसरी म एक नम्बर वडाका लागि काम गर्छु भनेर प्रतिबद्धता जाहेर गर्नुभएको छ, त्यो प्रतिबद्धता उहाँले आउँदा दिनहरूमा कसरी पुरा गर्नुहुन्छ त्यो हेर्न बाँकी नै छ, र आउँदा दिनहरूले त्यो कुरा देखाउने पनि छ। उहाँले आफूले गरेका प्रतिबद्धताहरू पुरा कसरी गरिराख्नु भएको छ भन्ने कुराहरू पनि हामी आउँदा दिनहरूमा यहाँहरूमा छ लिएर आउने प्रयास गर्नेछौँ। र श्रोताबिन, अब भने हामी उहाँसँग गरेको यो कुराकानी सँगसँगै कार्यक्रमको अन्त्यतिर पनि गइराखेका छौँ, र यो कार्यक्रम तपाईँलाई कस्तो लाग्छ हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया पनि पठाउन सक्नुहुन्छ। हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया पठाउने ठेगाना रहेको छ सामुदायिक रेडियो शुक्लाफाटा एफएम 104.4 MHz भीमदत्त नगरपालिका वार्ड नम्बर 1 भाषी कञ्चनपुर।
हस्त, आदरणीय श्रोता, कार्यक्रम जवाफदेहताको आजको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिइरहनुभएका प्राविधिक मित्रलाई धन्यवाद दिँदै सहकर्मी साथी अरुण चन्द्रसँगै म जयदीप जोशी पनि बिदा माग्छु। हस्त, नमस्ते।
शुक्ला फाटा एफएमको प्रस्तुति रेडियो कार्यक्रम जवाफदेहिता 6 बजेदेखि 6:30 बजेसम्म रेडियो कार्यक्रम जवाफदेहिता।